نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے آج ہم ایک نئی بک نیا ٹاپک شروع کریں گے. اس کا نام ہے اعمال ایسے کہ فرشتے اتریں. ایمان لانے کے بعد سب سے پہلی چیز جس کا ایک ایمان والے سے تقاضا کیا جاتا ہے وہ کیا ہے؟ قرآن پاک میں بہت ساری جگہ آتا ہے نا ان الذین آمنوا وعملوا الصالحات, جو لوگ ایمان لا کر عمل صالح کرتے ہیں. آج صبح ہم نے اپنے ایک سیشن میں یہ بات پڑھی تھی کہ آمنو کیا ہے, گھر کی بنیاد پڑھنا, یہ نیچے ہوتی ہے, اوپر نہیں دکھتی نا. پھر اس کے بعد وعملوا الصالحات کیا ہے, فرسٹ فلور, پہلی منزل, جس کو آپ کیا کہتے ہیں, پہلا تاشا. پھر اس کے بعد جب وہ بن جاتا ہے عمل صالح کا, تو پھر وتواصوا بالحق, یہ سیکنڈ فلور ہے. اور اس کے بعد وتواصوا بالصبر, یہ تھرڈ فلور ہے. کیا پتہ چلا کہ اگر ہم دین کو ایک عمارت سے تشبیہ دیں تو سب چیزوں کی بنیاد میں آمنو ہوتا ہے. بعض لوگ ایمان لا کر کیا کہتے ہیں, کام ختم ہو گیا, لیکن اصل میں کام شروع ہوتا ہے. وہ ایسے ہی کہ جیسے ایک ایگریمنٹ پہ سائن ہوئے, جاب تو اب اگلے دن سے شروع ہوگی نا. بالکل اسی طرح سے ایمان کے بعد جب عمل کرنا ہے تب پتہ چلے گا کہ ہمارا ایمان کا دعویٰ کیسا تھا. اب اعمال پہ آج بات کرتے ہیں. جو بھی کام ہم کرتے ہیں وہ یا اچھا عمل ہوگا یا برا عمل ہوگا. ایک ہوتا ہے اچھا عمل, عمل الصالحات قرآن اس کو کہتا ہے. اس کی دو شرائطیں. پہلی شرط کیا ہے کہ للہ, للہیت ہو, فار دی سیک آف اللہ سبحانہ تعالیٰ. کوئی کام آپ اللہ کی محبت میں کریں, اللہ کو دکھانے کے لیے کریں, اور آپ کو اس کا یقین ہو کہ اس کا اجر اللہ سے لینا ہے. اس کی دوسری شرط ہے عمل صالح کی کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کی سنت کے مطابق ہو, کیونکہ قرآن میں آتا ہے قد کان لکم فی رسول اللہ اسوۃن حسنہ, رسول کی صورت میں تمہارے لیے ایک بہترین نمونہ ہے. تو جب آپ اسوہ حسنہ پہ عمل کریں گے تو عمل صالح بنے گا. کیا بات میں نے ابھی تک بولی کہ ایک عمل دو قسم کے ہوتے ہیں. پہلی قسم کے عمل عمل صالح ہیں, اس کی پھر آگے سے دو شرطیں ہیں, ٹو کنڈیشنز. نمبر ایک اللہ کے لیے کرنا, اور دوسرا یہ کہ نبی کے طریقے پہ کرنا. کوئی عمل ان دو شرطوں پہ پورا آ جائے تو یہی جنت میں جانے کا راستہ بنے گا. دوسری قسم کے عمل, جس کو آپ عمل صالح کا اپوزٹ کہہ لیجئے, برے عمل, عمل السوء, وہ کون سے ہوتے ہیں جس میں پہلی بات اللہ کے لیے نہ کیا جائے, دوسری بات ہے کہ نبی صلی اللہ علیہ وسلم کے طریقے سے نہ کیا جائے. اچھا, اللہ کے لیے تو کیا لیکن نبی کا طریقہ نہیں تھا, تو اس کو بدعت کہیں گے, ٹھیک ہے, کیونکہ کرا تو نیکی سمجھ کے لیکن اللہ کے نبی نے نہیں کیا. دوسری صورت ہے کہ کیا تو نبی کے طریقے پہ لیکن دکھاوے کی نیت تھی, یعنی للہیت نہیں تھی, تو کیا ہو گیا, وہ عمل ریاکاری ہو گیا, ٹھیک ہے. تو کسی بھی عمل کو پورا کرنے اور خوبصورت کرنے کی یہ دو شرائط پوری کر لی جائیں تو وہ عمل ہماری جنت کی سیڑھیاں بنیں گے. اب سوال پیدا ہوتا ہے کہ جو اعمال ہم صبح و شام کرتے ہیں کیا وہ ہمیشہ ایک ہی قسم کے ہوتے ہیں؟ کیا سارے اچھے عمل ایک ہی جیسے ہیں اور سارے برے عمل ایک ہی جیسے ہیں؟ تو ایسا نہیں ہے. قرآن و سنت سے اگر ہم کچھ آیات کو اور حدیثوں کو جمع کریں تو کچھ عمل اتنے خوبصورت ہیں کہ جن کو لینے کے لیے فرشتے آتے ہیں. آج سے یہ جو ٹاپک ہم شروع کر رہے ہیں اس میں ہم اسی کو دیکھیں گے کہ کون کون سے عمل ایسے ہیں کہ جن کو کرنے کے بعد انسان کو اس چیز کا یقین ہونا چاہیے کہ یہ اعمال فرشتے آتے ہیں اور اس کو لیتے ہیں. آپ دیکھیے کہ عام لوگ خود آ جاتے ہیں نا, لیکن خاص لوگوں کو ہم لینے جاتے ہیں. دلہن کو ہمیشہ لوگ لینے جاتے ہیں, مہمان خصوصی ہوگا اس کے لیے دروازہ کھولا جائے گا, فرق ہوتا ہے نا. بالکل اسی طرح سے سوچئے کہ کچھ عمل ایسے ہیں جو ہم دن رات کرتے ہی رہتے ہیں, لیکن کچھ بڑے خاص عمل ہوتے ہیں. ایسے اعمال کو لینے کے لیے اللہ تعالیٰ جن فرشتوں کو بھیجتے ہیں اس کا تذکرہ سورت حامیم سجدہ کی آیت نمبر 30 میں آتا ہے. اللہ تعالیٰ فرماتے ہیں ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکہ, بے شک جن لوگوں نے کہا کہ ہمارا پروردگار اللہ ہے پھر اس پر قائم رہے, نوٹ کیجئے گا, کلمہ پڑھا تو اس کے بعد اس بات پہ جم گئے, جھوٹی باتیں نہیں کی. یہ نہیں کہا کہ کلمہ تو پڑھ کے رکھا ہوا ہے لیکن عمل نہیں ہم کر سکتے, استقام اور ڈٹ کے हालात कैसे भी थे, लोग मान रहे थे नहीं मान रहे थे, नेकी का रिवाज था नहीं, बस करने लगे तो फरमाया ऐसे लोगों के पास फरिश्ते आते हैं और क्या कहते हैं, अल्लाह तखाफू वला तहसनू, कि तुम ना खौफ खाओ यानी मुस्तकबिल का खौफ ना खाओ और ना माजी का गम खाओ, अल्लाह तखाफू वला तहसनू वबशिरू बिल जन्नति अल्लती कुंतुम तुवदून, तुमको हम उन जन्नतों की खुशखबरियां देते हैं जिसका तुमसे वादा किया गया। तो सूरत हामीम सजदा की इस आयत से ये पता चलता है कि जब कोई बंदा नेकी करता है, इस्तकामत पे रहता है, तो फरिश्ते आते हैं, और जब फरिश्ते आएंगे तो याद रखिए कि उसकी एक अलामत दिल का सुकून है। तो आज मैं और आप आमाल की वो सीरीज शुरू करने वाले हैं कि जिसके करने के बाद सुकून आता है, और फरिश्तों का नजूल तस्कीन सुकून रहमत की सूरत में होता है। इसके लिए जो बुक इस वक्त मेरे सामने है, ये अगर आप देखें तो इस किताब को अबू अर्रियान नईम अर रहमान ने लिखा है। इन्होंने कुरान और सुन्नत से वो सारी हदीसें और आयतें जमा की हैं जिसमें फरिश्तों के आने का या अल्लाह की रहमत के उतरने का जिक्र है, और इसी तरह से फिर इसको दारुल उंदलुस ने छापा। छोटी सी बुक है, लेकिन हम इसको एक टूल के तौर पर देखें तो इंशाल्लाह हमारे लिए हर सेशन के बाद अमल के लिए कुछ लिस्टें होंगी, और मुझे यकीन है कि जब हम किसी काम को करते वक्त ये सोचेंगे कि इस बात को लेने के लिए फरिश्ते आएंगे तो हमारा खुशूखुदू भी बढ़ जाएगा। ठीक है, तो इसका पेज नंबर 15 खोल लीजिए, यहाँ से शुरू करते हैं। इंसान अपनी ज़रूरियात, ख्वाहिशात और हाजात को पूरा करने के लिए दुनियावी और ज़ाहरी असबाब पर एतमाद करता है, सच है ना? हम अमूमन नज़र आने वाले सहारों पे यकीन रखते हैं, मगर बेहद कोशिश के बावजूद अपनी ख्वाहिशात को पूरा कर नहीं पाता। अपनी चाहत को पूरा करने के लिए हर दुनियावी तरीका आजमाता है, लेकिन इसकी चाहत धरी की धरी रह जाती है। आदम का बेटा यानी इंसान मसाइब और मुश्किलात में घिरा हुआ है, और इन मसाइब से छुटकारा हासिल करने की कितनी ही कोशिश करता है, लेकिन इसकी उलझने इसी तरह बरकरार रहती हैं। चंद सेकंड अपने ऊपर लें, शायद ये बात मेरे ही लिए कही गई है। अगर आदम का बेटा है तो आदम की बेटियां भी तो हैं ना। बाज़ दफ़ा आपको ऐसे लगता है कि हर वक्त चारों तरफ मुसीबतें, मुश्किलात, कोशिश करते हैं आप निकलने की, निकलते नहीं। जैसे वो उलझे हुए धागे होते हैं ना, उनके एक सिरा खोलते हैं दूसरा फिर घूम जाता है, उलझाओ उलझाओ जिंदगी में आते हैं। अब ये वक्त बहुत बड़ी आजमाइश होती है। भटका हुआ बंदा दर दर की ठोकरें खाता फिरता है, कभी किसी आस्ताने पर तो कभी किसी दरगाह पर और कभी किसी बड़े ओहदे पर, फाइज इंसान तक रसाई करता है, और कभी ऐसा होता है कि वो अपनी मुश्किलात के हल के लिए किसी सालेह इंसान से दुआ करवाता है। दुआ कराना जायज है, लेकिन मैं ऐसे तरीके नहीं अपनाता जिसके अपनाने से ना सिर्फ की जरूरियात पूरी होती हैं बल्कि इसकी दुनिया और आखिरत दोनों संवर जाती हैं। इन तरीकों में सरे फहरिस्त वो आमाले सालेहा हैं जिनके करने से अर्शे करीम का रब खुश होकर अपने मुकरब, मुकरब कौन होते हैं, क्लोज, करीबी फरिश्तों को इंसान का मददगार बनाकर नाजिल फरमा देता है। अल्लाह ताला की ये मदद मुख्तलिफ सूरतों में होती है। पहले मैं इसका खुलासा कर दूं अपने लफ्जों में कि जब एक इंसान मुश्किलात में घिरा हो, उसको समझ नहीं आ रही मैं किधर जाऊं, कुछ लोग तो इंसानों में खो जाते हैं, किसी के दर पे किसी के आस्ताने पे जाकर सर रखते हैं, बाज़ लफा लोग शिर्क तक करने लग जाते हैं, बाज़ लोग किसी से जाके दुआ कराते हैं। किसी नेक इंसान से दुआ कराना बुरी बात नहीं है, करा सकते हैं, नेक इंसान से दुआ कराएं, लेकिन कब, शर्त के कि आप खुद भी अपने लिए करें। अब जब आप अपने लिए दुआ करते हैं और कोई दूसरा भी आपके लिए करता है, बहुत चांसेस है कि वो दुआ कबूल हो जाए। अच्छा, अब जब आप दुआ करवाते हैं, लेकिन जब दुआ में कोई गलत तरीका इख्तियार करते हैं, मसलन कोई ऐसा तरीका इख्तियार करना जिसमें शिर्क हो, या अल्लाह ताला को मजबूर कर देना, या कुछ और ऐसी तरीके होते हैं, तो अब होता क्या है कि ऐसे काम करने से ना तो काम होता है, और वो कहना चाहिए कि नेकी बर्बाद गुना लाजिम, राइट? तो ऐसे वक्त में अल्लाह ताला कहते हैं कि जो लोग मेरे पे तवज्जो रखेंगे, जिसकी नजर मेरे ऊपर होगी, कुछ ऐसे काम कर लो कि जिसके बाद मेरी मदद आती है, तो मैं तुम्हारा वो काम कर दूंगा। तो अल्लाह की मदद कैसे आती है, जैसे आप शुरू से एक आयत पढ़ते आ रहे, इन अल्लाह माल मुत्तकीन, इन अल्लाह माल मुहसिनीन। तो जब हम कहते हैं कि अल्लाह आपके साथ है, उर्दू में भी आप कहते हैं ना, अल्लाह आपके साथ है बेटा, जाओ अल्लाह तुम्हारे साथ है। तो जब हम कहते हैं ना कि अल्लाह आपके साथ है, तो इससे क्या मुराद है? नंबर एक, ईमान वालों के लिए दुआ करना। अल्लाह ताला अपने फरिश्तों को मुकर्रर कर देता है कि जाओ तुम इस बंदे के लिए दुआ करो। फिर इसी तरह फरिश्ते उनकी सिफारिश करते हैं, यानी फिर दोहरा देती हूँ, जब अल्लाह किसी बंदे के कामों में फरिश्तों को लगा देता है, तो फरिश्ते उसके लिए क्या करते हैं? नंबर एक, उसके लिए अल्लाह ताला से दुआ करते हैं। हम पढ़ेंगे आगे इंशाल्लाह बहुत कुछ। दूसरी चीज, फरिश्ते उसकी सिफारिश करेंगे कि अल्लाह तेरी बंदी है, इसे गुनाह हो गया तो माफ कर दे। अल्लाह ताला, तेरी ये बंदा है ये काफी अच्छा है, लेकिन इससे कभी कभी खराबियां हो जाती हैं, तू इसको नेकी की तौफीक दे दे। ठीक है। तीसरी चीज क्या होती है कि इनसे अल्लाह ताला के लिए दोस्ती करना और मुश्किल मराहल में इनका साथ देना। याद रखिए, जब भी आप नेकी करेंगे ना, तो लोग आपको छोड़ने लगेंगे। ये नेकी का एक टेस्ट है, जैसे आपने टेस्ट करना होता है ना कि पॉजिटिव है कि नेगेटिव है। आप देखना चाहते हैं कि जो नेकी आप कर रहे हैं ये ठीक भी है कि नहीं, तो आप चेक कर लें कि उसके बाद आपके साथ दिन रात उठने बैठने वाले लोग आपसे दूर होना शुरू हो जाएंगे। सुन्नत में मिसाल मौजूद है, नबी सल्लम की मिसाल आप सबने सुनी भी है। तो फरिश्ते ऐसे वक्त में फिर लोगों की कमी पूरी करते हैं। एक वक्त होता है शहर में कोई दावत है, कोई पार्टी है, कोई महफिल है, लोग आपको बुलाते हैं। लोग कहते हैं आपके बगैर तो हमारे प्रोग्राम सजते ही नहीं। फिर जब आप थोड़ा थोड़ा उनसे दूर होते हैं जहनी तौर पे, और आपको उसमें बहुत सारे नक्स दिखते हैं, कभी आप बोल भी पड़ते हैं, तो फिर वो थोड़ा सा अपने आप को अनसिक्योर फील करते हैं। कहते हैं ये आएंगी ना तनकीद करेंगी, इनके आने से माहौल बदल जाता है। अब ये आएंगी तो कहेंगी भाई आज हम किसी की हिब्बत नहीं करेंगे, तो क्या फायदा ऐसी दावत का जिसमें हिब्बत ही नहीं करनी, चलो आप इनको पीछे कर दो। अच्छा, आपको फिर दूसरी दोस्त से पता चलता है, अरे कल तुम क्यों नहीं आई दावत में? कहती किधर थी दावत? वो कहती वहां थी, सब आई हुई थी। कहते अच्छा, मुझे तो उन्होंने बताया ही नहीं। अब दिल पे चोट पड़ती है ना, कोई दावत का भूखा नहीं होता, लेकिन आदत होती है सबके साथ रहने सहने की। तो बंदा कहता है अच्छा, आज पहली दफा ऐसा हुआ है कि उन्होंने सबको बुलाया तो मुझे नहीं बताया। तो वो जिस वक्त दिल दुखा होता है ना, तो उस वक्त पे ततनज्जलु अलैहिमुल मलाइका, फिर फरिश्ते आके कहते हैं क्या फर्क पड़ता है, तुम्हें उसने नहीं बुलाया, आओ हम तुम्हारे पास बैठते हैं। तो फिर फरिश्ते दुख के वक्त में उसकी मदद करते हैं। फिर इसी तरह फरिश्ते जब किसी के ऊपर उतरते हैं, तो उसका एक और इजहार क्या होता है कि इन्हें गम और परेशान कुन हालात में तसल्ली देते हैं। कभी ऐसा हुआ? तकलीफ बहुत बड़ी आई, ऐसे लगा कि चीखें निकल जाएंगी, बस वह बहुत बड़ी तकलीफ आती है लेकिन गुजर जाती। आप कहते हैं ये सब एकदम हो कैसे गया, मुझे तो कोई उम्मीद नहीं रही थी। मिसाल है कि डॉक्टर ने जवाब दे दिया लेकिन ठीक हो गया मरीज। ये जो अचानक ठीक हो जाता है ना, ये फरिश्तों के आने की वजह से होता है। अल्लाह ताला हालात को बदल देते हैं। ठीक है। फिर एक और चीज है, रहमत और सकीनत समेत इन्हें ढांप लेना और इनका मुहाफिज बन जाना वगैरह सूरतें शामिल है। ऐसे बंदे के ऊपर अल्लाह ताला की तरफ से रहमत होती है। क्या बात हमने पढ़ी कि जब फरिश्ते किसी के साथ होते हैं ना, तो वो उसको तसल्लियां भी देते हैं, उससे दोस्ती भी करते हैं, उसके ऊपर रहमत भी आती है, अल्लाह ताला से दुआएं करते हैं इसके गुनाह माफ कर दे, अल्लाह ताला के हाँ उसकी सिफारिश भी करते हैं। ठीक है। रहमत के फरिश्ते हर शख्स के लिए नाजिल नहीं होते, इसको हाईलाइट कर लें। वो कहते हैं ना कि हर फूल की किस्मत में ये नहीं है, कुछ फूल तो खिलते हैं कब्रिस्तान के लिए, कुछ ऐसे अशआर है ना कि हर फूल जो होता है वो किसी महबूब के बालों में नहीं लगता, कुछ फूल सिर्फ कब्रों पे भी डाले जाते हैं। आमाल में से आमाल सबके एक जैसे नहीं होते, तो रहमत के फरिश्ते हर एक के लिए नाजिल नहीं होते, ना वो हर किसी आम शख्स के माविन बनते हैं, वो तो किसी खास शख्सियत के लिए अल्लाह सुबहान तआला की मर्जी से नाजिल होते हैं। और इनका नजूल इसी के लिए होता है जिनके लिए अल्लाह मालिकुल मुल्क की खुशनुदी हो। फरिश्ते अपनी जुबान पर वही बात लाते हैं जिसके बोलने की इन्हें अल्लाह ताला की तरफ से इजाजत हो। वो तो सिर्फ वही अमल करते हैं जिसके करने की अल्लाह रब्बुल इज्जत की तरफ से मंजूरी हासिल हो चुकी हो। इनका बोलना और नाजिल होना सिर्फ इसी के लिए होता है जिसके लिए अल्लाह ताला की तरफ से इजाजत हो, और वो तो सिर्फ वही अमल करते हैं जो अल्लाह रहीम व करीम को पसंद हो। क्या पता चला कि फरिश्ते खुद मुख्तार नहीं है, नॉमिनेटेड है, अल्लाह के अपॉइंटेड है, अल्लाह की कह लीजिए फौज है, مثال دیے بغیر کہہ دیں کہ اللہ تعالیٰ نے اپنے کام کرنے کے لیے جو مخلوق رکھی ہوئی ہے وہ فرشتے ہیں. ٹھیک ہے. سورت الانبیاء آیت 26 سے 28 میں آتا ہے, وقال اتخذ الرحمن ولدا سبحانہ بل عباد مکرمون. انہوں نے کہا کہ رحمان نے اپنے لیے اولاد بنائی ہے, اس کی ذات پاک ہے, بلکہ وہ تو اس کے معزز بندے ہیں, وہ کسی بات میں اللہ تعالیٰ پر سبقت نہیں کرتے. سبقت کرنے کا کیا مطلب ہے؟ آگے نہیں نکلتے, آگے بڑھ بڑھ کے نہیں بولتے, ابھی آدھی بات منہ میں ہو اگلے کے اور آگے سے بول نہیں پڑتے, بلکہ بہت دبے ہوتے ہیں اور اس کے حکم پر کاربند رہتے ہیں. اللہ تعالیٰ ان کے آگے پیچھے کے تمام امور سے واقف ہے, وہ کسی کی کبھی سفارش نہیں کرتے سوائے ان کے جن سے اللہ تعالیٰ خوش ہو, وہ تو خود ہیبت الہی سے لرزاؤ ترسا ہیں. کیا سمجھ آئی؟ کہ فرشتے اتنے اختیارات ہونے کے باوجود عاجز ہیں, اختیارات کے باوجود فرشتوں میں عاجزی ہے. اور اس کی تفسیر میں امام شوکانی فتح القدیر میں لکھتے ہیں, وہ فرشتے اپنی مرضی سے کوئی بات نہیں کہتے, حتیٰ کہ خود اللہ تعالیٰ انہیں حکم کرتا ہے. یہ دلیل ہے ان کی کمال اطاعت اور مطیع ہونے پر. ہم انسان بعض دفعہ اپنی مرضیاں کرنے لگ جاتے ہیں نا, ہم کہتے ہیں بس ٹھیک ہے ٹھیک ہے, خود ہی ٹھیک ہو جائیں گے, خوش ہوں گے, بس یہ مجھے ٹھیک لگ رہا ہے میں کر رہی ہوں. فرشتوں میں ایسا نہیں ہے, خود سری نہیں ہے ان میں. یہ دلیل ہے ان کی کمال اطاعت اور مطیع ہونے پر, کیونکہ وہ کوئی عمل کرتے ہیں اور نہ کوئی بات کہتے ہیں مگر اسی کے حکم سے. فرشتوں کے نزول کی اہمیت اور عظمت کو اجاگر کرنے والی باتوں میں سے ایک بات وہ بھی ہے جسے امام احمد نے اپنی کتاب مسند احمد میں نقل فرمایا. حضرت انس رضی اللہ تعالیٰ عنہ نے فرمایا, ان النبی کان اذا افطر عند الناس قال افطر عندکم الصائمون واکل طعامکم الابرار وتنزلت علیکم الملائکہ. اب اس دعا کو یاد کر لیں کیونکہ رمضان آنے والا ہے. کہتے ہیں کہ بے شک نبی صلی اللہ علیہ وسلم جب لوگوں کے ہاں روزہ افطار فرماتے تو اسے یہ دعا دیتے, بلکہ آپ میرے ساتھ دہرائیے, افطر عندکم عندکم الصائمون واکل طعامکم الابرار وتنزلت علیکم الملائکہ. آج کے بعد آپ کا جب بھی کوئی روزہ افطار کرائے تو آپ نے یہ دعا اس کو دینی ہے. ترجمہ دیکھیے کتنا پیارا ہے, کہ روزے دار تمہارے ہاں روزہ افطار کرتے رہیں, نیک لوگ تمہارا کھانا کھاتے رہیں, اور فرشتے تمہارے ہاں نازل ہوتے رہیں. دل کرتا ہے نا کہ کوئی روزہ رکھے اور ہم اس کی افطاری کرائیں اور وہ ہمیں یہ دعا دے. کتنی خوبصورت دعا ہے. آپ دیکھیے یہ حدیث فرشتوں کے نزول کی اہمیت کو واضح کرنے والی ہے. اب فرشتوں کے نزول کی سعادت سے آگاہ ہونے کے بعد کون ہے جو اس نیکی کے کام سے پیچھے رہے؟ کیا پتہ چلا کہ ایک انسان جب اللہ پر نظریں لگاتے ہوئے کوئی کام کرتا ہے تو پھر اس کام میں خوبصورتی بھی پیدا ہو جاتی ہے. تو لہٰذا یہ اپنے بارے میں یہی کہتے ہیں کہ یہ کتاب جو میں نے لکھی ہے اس میں وہ اعمال ہے کہ جن کے بارے میں فرشتے اترتے ہیں. تو ہم انشاءاللہ آج ایک عمل کریں گے اور پھر انشاءاللہ پورا ہفتہ اس کے اوپر عمل کی کوشش کریں گے. اور آپ سب نے کرنا کیا ہے کہ اپنے بچوں کے ساتھ شیئر کرنا ہے, بلکہ گھر والوں کو ساتھ لے کر چلیں گے تو انشاءاللہ تعالیٰ بہت زیادہ آسانی آئے گی نا. تو تھوڑا تھوڑا پڑھنا آسانی پیدا کر دیتا ہے. تو آئیے شروع کرتے ہیں وہ اعمال کے جن کی ادائیگی پر فرشتے اترائیں. اگر آپ بعد میں جا کر انڈیکس دیکھیں گے تو ہم اس پوری سیریز میں کیا کچھ کریں گے, میں صرف شوق ابھارنے کے لیے بتا دوں. سب سے پہلے ہم وہ اعمال دیکھیں گے جن کی ادائیگی پر فرشتے اترتے ہیں اور انشاءاللہ اس کو ساتھ ساتھ کرنے کی کوشش کریں گے. ٹھیک ہے. پھر اس کے بعد دوسرا ٹاپک اس کا ہے کہ وہ لوگ جن پر فرشتے نازل ہوئے. آپ انشاءاللہ بہت سارے صحابہ کی خوبیاں پڑھیں گے کہ دنیا میں ان پر فرشتے اترے اور لوگوں نے اس چیز کو محسوس کیا تھا. اور تیسرا عمل پڑھتے ہوئے ہم ضرور خوف محسوس کریں گے, تیسرا ٹاپک, کہ وہ اعمال جس کی نحوست سے فرشتے دور بھاگ جاتے ہیں. ٹھیک ہے. تو مجھے یقین ہے کہ بہت ہی فائدہ مند بھی ہوگا اور انٹرسٹنگ ٹاپک یہ ہوگا. تو آئیے سب سے پہلا عمل دیکھتے ہیں جس کی ادائیگی پر فرشتے اترتے ہیں, اور وہ ہے باوضو سونا. باوضو سونے والے کے لیے فرشتوں کا نزول. مشکل ہے. رات کو برش کر کے سوتے ہیں, اچھے بچے برش کرتے ہیں نا, بال بھی باندھ لیتے ہیں, نائٹ سوٹ بھی پہنتے ہیں, تو وضو کر لیں گے تو کیا مشکل ہے. لیکن اللہ بھلائی کرے شیطان کا یا اس کو ہدایت ہی دے دے کہ وہ وضو مشکل کر دے گا, کیونکہ پاؤں دھونے پڑتے ہیں. ایسے ہی ہے نا. اور خاص طور پہ ہمارے خیال میں اس کے لیے خاص طریقے سے دوپٹہ لینا پڑتا ہے سر پہ. हदीस पढ़ें, उसके बाद मुझे यकीन है और आज से हम सब मिलके इसकी कोशिश करेंगे। आपने पूरे हफ्ते का चार्ट बनाना है और अगली क्लास में शेयर करना है कि 7 में से कितने दिन आप वजू करके सोए। आप कहेंगे सोने से वजू तो टूट जाएगा, तो टूटने दीजिए, आप तो बावजू सोए थे ना। और इंशाल्लाह इसके अजर को आप देखेंगे तो मुझे यकीन है कि कोई भी इस नेकी से महरूम नहीं होगा। जिन खुश नसीब लोगों पर फरिश्ते नाजिल होते हैं, इनमें से एक किस्म इन लोगों की है जो हालत तहारत में सोते हैं। ये रात को सोने के लिए जब बिस्तरों पर आते हैं तो बावजू होते हैं। अल्लाह ताला इनके वजू के सबब इनके लिए एक फरिश्ता मुकर्रर फरमा देता है जो इनके साथ रात बसर करता है। वो जब भी रात को करवट बदलते हैं तो मुकर्रर करदा फरिश्ता इनके लिए मगफरत की दुआ करता है। आप सो रहे हैं और अल्लाह ने एक फरिश्ते को आपकी बख्शिश की दुआ के लिए लगाया, और आप देखिए कि फरिश्ता जिसके लिए दुआ करेगा क्या उसकी दुआ कबूल होगी कि नहीं। एक वो है कि जिस पर शैतान मुसल्लत हो और एक वो है जिस पर फरिश्ता मुसल्लत हो, कितनी बड़ी बात है। हज़रत अब्दुल्ला बिन अब्बास रज़ील्लाह से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये अल्फाज आप मेरे साथ दोहराइएगा, तखहिरु हाज़िहिल अज़ादा तहरकुमुल्लाहु फइन्नहु लैसा मिन अब्दिन यबीतु ताहिरन इल्ला बाता माहु फी शआरिही मलकुन ला यनकलिबु साअतन मिनल लैली इल्ला काला। अब ये जो अगले लफ्ज है ना, ये वो दुआ है जो फरिश्ते बोलते हैं। आप चाहें बाद में इसको हाईलाइट कर लीजिएगा, अल्लाहुम्मग़फिर लियाबदीका फइन्नहु बाता ताहिरन। तर्जमा देखिएगा, इन जिस्मों को पाक करो, अल्लाह ताला तुम्हें पाकीजगी अता फरमाए, जो बंदा भी तहारत की हालत में सोए यकीनन एक फरिश्ता इसके साथ रात बसर करता है। जब भी वो शख्स रात के किसी वक्त करवट बदलता है तो वो फरिश्ता कहता है, ए अल्लाह अपने बंदे को माफ फरमा, यकीनन वो बावजू सोया था। सोचिए, इसके अलावा जब ऐसा शख्स बेदार होता है तो तब भी नाजिल होने वाला फरिश्ता इसके लिए मगफरत की दुआ करता है। इसकी दलील अब्दुल्ला बिन उमर की रिवायत है, नबी सल्लम ने फरमाया, दोहराइएगा आप भी, मन बाता ताहिरन बाता फी शियारिही मलकुन फलम यस्तैकिजु इल्ला कालल मलकु। ये फिर दुआ के अल्फाज हैं, अल्लाहुम्मग़फिर लियाबदीका फलानिन फाइन्नहु बाताताहिरन। जो शख्स बावजू सोए तो इसके हमराह एक फरिश्ता होता है, और जब भी वो बेदार होता है तो फरिश्ता कहता है, ए अल्लाह अपने फुलां बंदे को बख्श दे, यकीनन वो हालत तहारत में सोया था। बावजू सोने का एक और फायदा, हजरत मास बिन जबल रजी अल्लाह अन्हु से रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मा मिन मुस्लिमिन
यबीतु
अला जिक्रिन
ताहिरन
फयतआरु
मिनल लैली
फयसअलुल्लाह खैरन
मिनद दुनिया
वल आखिरती
इल्ला आताहु इय्या।
जिक्र उसकार करके बावजू सोने वाला मुसलमान रात को बेदार होने पर दुनिया और आखरत की जो भलाई अल्लाह ताला से तलब करता है तो वो भलाई अल्लाह ताला इसको अता फरमा देते हैं। इस हदीस से भी ये बात साबित हुई कि सवाल करने पर ख्वाहिश को पूरा किया जाएगा, नजूलुल मलाइका के साथ साथ चाहत भी पूरी होगी, नीस नाजिल होने वाला फरिश्ता इसके लिए अजीम सआदत भी है। तहारत की हालत में सोने वाला अगर मरेगा तो फितरत पर मरेगा, और अगर जिएगा तो खैर पर जिएगा। हजरत बरा बिन आज़ब रजी अल्लाह तआला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब तू सोने के लिए बिस्तर पर जाए तो वुजू कर जैसे नमाज के लिए वुजू करता है, फिर दाईं करवट पर लेट जा और कह। ये तो आपने भी याद करनी है, पूरा हफ्ता कर सकते हैं ना। देख के पढ़ते रहे, याद होगी, दोहराइएगा। अल्लाहुम्मा अस्लमतु नफ्सी इलैक वफव्वस्तु अम्री इलैक वफव्वस्तु अम्री इलैक वलजातु ज़हरी इलैक रग़बतन व रहबतन इलैक لا ملجا ولا منجا منك إلا إليك آمنت بكتابك الذي أنزلت وبنبيك الذي أرسلت. دیکھیے گا کتنی پیاری دعا ہے، یا اللہ میں نے اپنا نفس تیرے تابع کیا، معاملہ تیرے سپرد کر دیا، اور میں نے اپنا چہرہ تیری طرف متوجہ کیا اور اپنی پشت تیری طرف جھکا دی، رغبت شوق اور ڈرتے ہوئے، تیرے سوا نہ کوئی پناہ گاہ ہے اور نہ مقام نجات، میں تیری اس کتاب پر ایمان لایا جسے تو نے نازل فرمایا اور تیرے اس نبی پر جسے تو نے ہماری طرف بھیجا. صحیح مسلم میں ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے اس دعا کے بعد فرمایا، فَإِن مُتَّ مِن لَيْلَتِكَ مُتَّ عَلَى الْفِطْرَتِ وَإِن أَصْبَحْتَ أَصْبَحْتَ خَيْرًا. اگر تو اس رات مر گیا تو فطرت پر مرے گا، یعنی اسلام پر، اور اگر تو نے صبح کی تو تو نے بڑی خیر کو پایا. تو ساری حدیثوں کا خلاصہ کیا نکلا کہ رات کو سونے سے پہلے وضو کیجیے. دیکھیے اس پہ چند باتوں کو پریکٹیکلی دیکھ لیتے ہیں. پہلی بات دیکھیے کہ جب ایک انسان سوتا ہے تو وہ کوشش یہی کرتا ہے کہ صاف ستھرا ہو کر سوئے. جب ہم باقی طرح سے اپنے آپ کو پاک کر لیتے ہیں تو وضو کرنا کوئی بڑی بات نہیں ہے، ٹھیک ہے. پھر دوسری بات ہے کہ عشاء کی نماز اگر آپ وقت پہ پڑھ لیں فرض کی صورت میں، گرمی سردی میں یہاں تو آپ کو ہوتا ہے کہ بہت فرق پڑ جاتا ہے، لیکن آپ دیکھیں گے سردیوں میں رات بہت جلدی ہوتی ہے، 5 بجے شاید عشاء کی اذان ہو جاتی ہے. آپ عشاء کی نماز 5 بجے پڑھ لیں، سنت، نفل یا وتر، رات کو جب سونے سے پہلے پڑھیں گے تو خود بخود آپ وضو سے ہوں گے. یہ تو بہت آسان ہے. بعض کیفیات انسان پر زندگی میں ایسی آ سکتی ہیں کہ اس کو سستی لاحق ہو کہ اب میں اٹھ کر وضو کیسے کروں. مثلا شادی شدہ کپل ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنت کیا ہے کہ آپ اپنی بیویوں کے پاس جب جاتے تو آپ سونا چاہتے تو سو سکتے تھے، لیکن آپ اٹھ کر وضو کر لیتے تھے، ٹھیک ہے. اسی طرح ایک سے دوبارہ کے تعلق کے بیچ میں بھی آپ وضو کرتے تھے، تو وضو کرنا مشکل لگے گا، لیکن یہ ساری فضیلتیں جو ہم نے سنی اس کے بعد مشکل لگ رہا ہے؟ مشکل نہیں ہے، کوشش کریں گے انشاءاللہ آسان ہوگا. پھر اس کے بعد کچھ لوگوں کے ذہنوں میں ایک دو سوال آ سکتے ہیں کہ ہمارا وضو ٹھہرتا نہیں ہے، کیا لیکن بستر پہ بھی لیٹے تھے، دعائیں پڑھ رہے تھے، وضو ٹوٹ گیا. کوئی بات نہیں، آپ نیت کر کے رکھیں، ٹوٹ تو وہ سونے پہ بھی جائے گا، لیکن ایک دفعہ آپ نے اہتمام سے کرنا ہے. ایک دفعہ کر لیا، اب اس کے بعد اگر کسی چیز میں پڑ گئے یا کچھ بھول گیا، اٹس اوکے. یعنی یہ وہ فرض والی بات نہیں ہے کہ نماز نہیں ہوتی وضو کے بغیر. اسی طرح آپ کہہ جی کہ سو ہی نہیں سکتے وضو کے بغیر، وضو کے بغیر سو سکتے ہیں، لیکن سوئیں گے باوضو تو فرشتوں کی دعائیں، ہر کروٹ پہ فرشتہ کہے گا اللہ مغفر لہو، اس سے زیادہ کامیابی کا سودا کیا. اور آپ دیکھ رہے ہیں کہ جتنی حدیثیں ہم نے پڑھی ہیں نا، یہ صحیح درجے کی حدیثیں ہیں. آپ سب بک کے نیچے دیکھیں گے نا تو آپ کو ان کی پوری سند ہے، اور شیخ ناصر الدین البانی نے ان کو ٹھیک قرار دیا ہے. یعنی یہ ضعیف یا ویک نریشنز نہیں ہیں، غریب روایتیں نہیں ہیں. اسی طرح سے ابو داؤد کی، ابن حبان کی، بخاری اور مسلم کی، یہ ساری دعائیں ہم نے پڑھی ہیں. میں اکثر یہ سوچتی ہوں کہ ایسی چیزیں عام کیوں نہیں ہیں، میرا ہمیشہ یہ کوسچن ہوتا ہے خود سے. آج دین کے نام پہ آپ دیکھیں، کسی بھی جگہ جائیں، شادی پہ جائیں، میت پہ جائیں، کسی کی نماز جنازہ پڑھیں، کسی کی خوشی میں جائیں، جو چیزیں مسنون ہیں پتہ ہی کوئی نہیں لوگوں کو، اور غیر مسنون اعمال بہت سارے ہیں. ایک پرچہ ہم جب ابھی چھوٹے تھے تو تب سے مجھے اچھی طرح یاد ہے کہ ہمارے گھروں میں بہت بٹتا تھا، سونے سے پہلے 7 عمل کر کے سوئیں، 1 قرآن پڑھ کر سوئیں، 4 دفعہ یہ کر کے سوئیں. حالانکہ اس میں سے بہت ساری روایتیں مجھے اب صحیح جو سند کی کتابیں اس میں نہیں نظر آتی، لیکن لوگ اس پہ عمل کرتے ہیں. تو کوئی بات جو سنی ہے اس میں سے کوسچن ہے تو آپ پوچھ لیں، پھر اس کے بعد میں اس کو سم اپ کر دیتی ہوں. جی آپ پلیز.
میرا ایک جی ہے کہ اگر وضو کر کے سو گئے لیکن 1 گھنٹے یا 1.5 گھنٹے کئی دفعہ مجھے باتھ روم جانا پڑتا ہے، دوبارہ مجھے کرنا پڑے گا؟
دیکھیے جو کر سکتا ہے وہ کر لے، جو نہیں کر سکتا
جی.
یہ شک ہے کہ وضو کر لیا تو نیند اکھڑ جائے گی، تو پھر کوئی بات نہیں، بس ایک دفعہ آپ کر کے نا तो अकाउंट तो खुल गया था।
पहली दफा बेड पे जाएं तो वुजू
वुजू कर लें, बिल्कुल। और आप देखें ये चीज आज से अपने बच्चों से शेयर करें, देखिएगा रात को सोते वक्त भी आपसे डांट खा के सोएंगे कि बाथरूम गीला कर दिया है, कपड़े गीले कर लिए। आज से अपने बच्चों का आदत डाल दें, यकीन करें ये खुट्टियों में डल जाएगी। और मैं कहती हूँ कि सारे दिन के थके हारे मर्द जब आते हैं घर में, मुझे यहाँ का तो कल्चर नहीं पता लेकिन बहुत गर्म मुल्कों में आप देखिए सारे दिन की बू, सड़ांध और अजीब पसीना, मट्टी मिली हुई है, तो गुसल ही अगर छोटा सा हो जाए तो उसी में वजू खुद ब खुद हो जाएगा। तो ये अच्छी हैबिट्स होती हैं। नबी सल्लम जब अपने घर में आते थे बाहर से तो पहले मिसवाक करते थे, फिर अपनी बीवियों से बात करते थे। सफर पे से वापस आते तो आप अपने आप को साफ सुथरा करते फिर घर में जाते। तो ये दीन दूसरों की खुशी का दीन है जी। और कोई बात? दुआ याद करेंगे? ये वो दुआ है जिसका इधर जिक्र नहीं, लेकिन जब बरा बिन आजम को अल्लाह के नबी ने सिखाई थी ना, तो बाद में कहा अच्छा सुनाना जरा मैंने तुम्हें क्या कहा है। तो उन्होंने क्या कहा, अगर आप पेज खोलें मैं आपको एक बहुत खूबसूरत चीज, इस पे आप अपने पास नोट भी कर लें चाहे। जब उन्होंने नबी सल्लम को सुनाई ना, तो आखिरी लाइन में क्या कह दिया देखिएगा, आमन तो बी किताब इकल्लज़ी अनज़लता वह भी नबी जी का जो लफ्ज़ है ना, इसको आपने क्या कह दिया, वह भी रसूल ही का। तो अल्लाह के नबी ने कहा नहीं बरा, जो मैंने कहा है वो बोलो। हालांकि आप नबी भी थे और रसूल भी थे। ये वो हदीस है जो इधर है, ये एक रेफरेंस दिया जाता है उमूमन दीनदार तबकों में कि देखिए कि नबी सल्लम ने अगर नबी का लफ्ज़ बोला तो आप दुआ में उसको रसूल नहीं कह सकते। तो हम तो माशाल्लाह दुआएं बड़ी बढ़ा लेते हैं, रब्बना आतिना फिद दुनिया हसनतम वफिल आखिरत हसनतम वकिन अज़ाब अन्नार वकिन अज़ाब अल-क़ब्र वकिन अज़ाब अल-हश्र वकिन अज़ाब अल-मीज़ान। ये हमारी मेड इन पाकिस्तान है ना इजाफा। तो कुरान में तो बस आतिना फिद दुनिया हसन वफिल आखिरत हसनतम वकिन अज़ाब अन्नार है। तो कोशिश करें जो अमल करें वो करें जिसमें अल्लाह के नबी की सुन्नत हो, ठीक है? तो इतनी हदीसें पढ़ी हैं आप वैसे ही सारे फ्रेश लगने लग गए। आपको पता है कि अरबी हदीस पढ़ने से बंदा खूबसूरत हो जाता है, चेहरे पे चमक आ जाती है, अल्लाह के नबी की दुआ लगती है। तो हल्का फुल्का महसूस करें अपने आप को। इंशाल्लाह इसी तरह हम नेक्स्ट अपनी नशिस्त में अगली चीज़ों को लेंगे। और आपने इस चीज़ को दूसरों से बहुत शेयर करना है। ये वो बुक है या ये वो आमाल है जो देखिएगा लोगों को बिल्कुल कुछ भी नहीं आपके खिलाफ करेंगे, क्या वहाबी है कि सुन्नी है, ये बातें लोग खुशी से आपसे लेंगे। तो कम अज कम 3 लोगों से शेयर करें और अपने घर वालों के साथ इसकी आदत डालें। और फिर आप इसकी अभी से एक चेकलिस्ट बना लें कि पहला अमल मैंने किया कि नहीं किया, ठीक है? आदत बनानी है इंशाल्लाह, और घर वालों की एक नई मुश्किल शुरू हो गई है लेकिन उनको इसका फायदा होगा। चलिए जज़ाकअल्लाह खैर। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।